नमस्कार, आज हामी भर्खरै मतलब जेठ 15 गते आएको आर्थिक वर्ष 2082-83 को बजेटमा केन्द्रित छौं। खासगरी व्यवसायहरूका लागि जुन कर छूट र सुविधाहरू प्रस्ताव गरिएका छन् नि, त्यसमा अलिक गहिरिएर हेर्नेछौ। नेपाली बीजको विश्लेषणलाई आधार मानेर यो छलफल गरिरहेका छौ। के यो बजेटले साँच्चै नयाँ दिशा समात्न खोजेको हो त?
ओ, यसलाई सामान्य कर समायोजन मात्रै भन्दा पनि सरकार र निजी क्षेत्र बीचको कस्तो भने नि आर्थिक साझेदारीलाई अलि बलियो बनाउने प्रयासको रूपमा हेर्न सकिन्छ जस्तो लाग्छ। मतलब काठमाडौँका गलैँचा व्यापारी हुन् वा पोखरातिरका नयाँ आइटी स्टार्टअपहरू, सबैमा एक खालको खै आशा चाहिँ पलाएको देखिन्छ। यो आफैमा राम्रो संकेत हो।
सुन्दा त निकै सकारात्मक लाग्यो। खासमा के घोषणाहरू भए नि जसले यति धेरै चर्चा पाइरहेका छन्? अलिकति मुख्य बुँदाहरू भन्नु न।
ए, धेरै कुरा छन् तर मुख्य चाहिँ यस्ता छन्। एउटा त स्टार्टअपहरूलाई रु 10 करोडसम्म कारोबार गर्नेलाई 5 वर्षसम्म आयकर पुरै छुट।
पुरै छुट 5 वर्ष
अनि त्यसलाई घटाएर 5% मात्रै।
ए बाबा, 25 बाट 5, त्यो त निकै ठुलो फड्को भयो।
एकदमै। अनि हरित ऊर्जा उत्पादकलाई पनि 6 वर्ष कर छुट, उपकरण ल्याउँदा भन्सार छुट, फेरि उद्योगहरूले चाहिने मसिनरी उपकरण ल्याउँदा जम्मा 1% भन्सार।
ए,
अनि साना तथा मझौला उद्यम मतलब एसएमईका लागि पनि कर प्रणाली सजिलो बनाउने र कर दर घटाउने कुरा छ।
वाह, यी त साँच्चै महत्वाकांक्षी घोषणाहरू हुन्। के यसले सरकारको त्यो कर उठाउने पुरानो सोचमा होइन परिवर्तन आएकै मान्न सकिन्छ त? किनभने विगतमा त कार्यान्वयनमा कता कता
हो। त्यो प्रश्न स्वाभाविक हो, तर संकेत अलि फरक छ कि जस्तो लाग्छ। पहिले कस्तो थियो भने कर तिर्ने प्रक्रियाकै झन्झट धेरै। जस्तै 12 को एउटा उद्योगले आफ्नो 15% प्रशासनिक समय त करकै लागि खर्चिनु पर्थ्यो रे।
ए हो र, 15%?
अहिले चाहिँ आन्तरिक राजस्व विभागले त्यो डिजिटल प्लेटफर्महरू सुधारेर यो समय 40%सम्म घटाउने लक्ष्य लिएको छ भनिन्छ।
ए, त्यो त राम्रो भयो भने त
हो। अनि सायद त्यो 2054 को भ्याट लागू गर्दाको अनुभव वा 2075 को आयकर ऐन संशोधनपछिको अन्यल होइन हो, यस्ता कुराबाट सिकेर होला यसपटक निजी क्षेत्रसँग अलि बढी नै सल्लाह गरेको जस्तो पनि देखिन्छ। यसले गर्दा वास्तविक समस्यामा केन्द्रित हुन खोजेको हो कि।
स्टार्टअपको लागि त्यो 5 वर्षे छुटको कुरा गर्नुभयो, कस्ता व्यवसाय पर्छन् यसमा? त्यो उद्यमशील व्यवसाय भनेको के हो ठ्याक्कै?
अब यसमा चाहिँ कस्तो भने नयाँ आइडिया भएको, नवीन खालको अनि विस्तार हुन सक्ने सम्भावना बोकेको, रोजगारी सिर्जना गर्ने खालको हुनु पर्यो र वार्षिक कारोबार पनि रु 10 करोड भन्दा कम हुनु पर्यो। जस्तै ललितपुरमा एउटा हिमालयन फिनटेक सोल्युसन्स भन्ने छ नि, जसले गाउँतिर ब्याङ्किङमा नयाँ प्रविधि प्रयोग गर्दैछ, हो त्यस्तालाई लक्षित गरेको हो।
ए, मतलब नयाँ सोच चाहियो।
हो, अनि प्रक्रिया पनि उद्योग विभाग मार्फत सजिलो बनाउने भन्ने छ।
स्टार्टअपको त भयो, अब त्यो अर्को ठूलो चर्चाको विषय आइटी सेक्टर। 25%बाट 5% कर, यो त साँच्चै गेम चेन्जर नै हो कि कसो?
एकदमै, यो निकै रणनीति कदम हो। वास्तवमा यो कस्तो हो भने निर्यात आयमा जुन 25% कर लाग्थ्यो त्यसमा 75% छुट दिएर खुद 5% मात्रै लाग्ने बनाउने प्रस्ताव हो।
ए, 75% छुट पो हो?
हो। अनि फेरि कम्प्युटर सफ्टवेयर जस्तो सामान ल्याउँदा भन्सार शून्य, तालिम खर्चमा कर कट्टी, यसले त पक्कै ऊर्जा दिन्छ। लक्ष्य पनि ठुलै राखेका छन्। 2087 आइटी निर्यातलाई अहिलेको करिब रु 15 अर्बबाट बढाएर रु 50 अर्ब पुर्याउने रे।
50 अर्ब
हो। अब पोखराकै कुनै सफ्टवेयर कम्पनीले पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न अलि सजिलो हुने भयो नि।
साँच्चै। अनि हरित ऊर्जा र उत्पादन क्षेत्रको लागि पनि त केही छ भन्नुभयो नि अघि।
छ छ, त्यो नेपालको 2045 कार्बन तटस्थ बन्ने लक्ष्य छ नि।
छ।
त्यसलाई सघाउन हरित हाइड्रोजन जस्तो नयाँ क्षेत्रमा लगानी गर्नेलाई 1.5 वर्ष कर छुट अनि उपकरण ल्याउँदा भन्सार मिनाहा। जस्तै हेटौँगातिर सोलर प्यानल बनाउने कम्पनीहरूलाई फाइदा पुग्न सक्छ।
ए है,
उता उत्पादन क्षेत्रमा त्यो उद्योगले चाहिने मेसिन ल्याउँदा 1% मात्रै भन्सार लाग्ने भएपछि त लागत घट्यो नि।
हो नि।
अनि कच्चा पदार्थमा पनि छुट, यसले गर्दा जस्तो 12 को हिमालयन स्टिल इन्डस्ट्री जस्ताले बचत भएको पैसा अन्त लगानी गर्न सक्लान्।
त्यो त राम्रो भयो। साना मझौला व्यवसाय, एसएमई अनि पर्यटन क्षेत्र नि,
उनीहरूलाई केही छ कि
छ उनीहरूलाई पनि छ एसएमईजका लागि कर प्रक्रिया सजिलो बनाउने र दर पनि कम गर्ने भनिएको छ जस्तो चितवानतिर अर्ग्यानिक खानेकुरा बनाउने सानो उद्योगलाई राहत होला
ए
अनि पर्यटनमा तोकिएको क्षेत्रमा नयाँ होटल खोल्दा आयकर छुट अनि त्यो सिजनमा मात्र चल्ने व्यवसाय हुन्छ नि जस्तो सोलुखुम्बुतिरका लजहरू उनीहरूलाई पनि केही राहत दिने कुरा छ
यी सबै सुविधाहरू लिनलाई प्रक्रिया कस्तो हुन्छ होला योग्यता पुग्न अनि यसलाई लागू गर्न के चुनौतीहरू पनि त आउलान् नि
सामान्यतया त प्यान भ्याट दर्ता अनि जुन क्षेत्रको हो त्यसको इजाजत त चाहियो नै
त्यो त भइहाल्यो
अनलाइनबाटै आवेदन दिने व्यवस्थालाई सजिलो बनाउने भनेको छ तर अब कतिपय ठाउँमा त्यो नवीनता कसरी प्रमाणित गर्ने होइन अनि विगतको कर तिरेको रेकर्ड ठिक हुनुपर्ने यस्ता व्यावहारिक झन्झटहरू त देखिन सक्छन्
त्यो त हो
तर यहाँ महत्त्वपूर्ण कुरा के हो भने नि यो छुटलाई खालि लागत घट्यो भनेर मात्रै हेर्नु भएन यसलाई आफ्नो क्षमता बढाउन बजार विस्तार गर्न कसरी प्रयोग गर्ने भन्ने रणनीति बनाउनु पर्यो
ए उदाहरण दिन मिल्छ
जस्तो बुद्ध एयरले आफ्नो त्यो जहाज मर्मत गर्ने केन्द्र बनाउँदा 5 वर्ष छुट पाएको थियो त्यसैको सदुपयोग गरेर उसले अन्तर्राष्ट्रिय स्तरको मान्यता लियो नि हो त्यस्तै
ए हो त है राम्रो उदाहरण तर यति धेरै छुट दिँदा कतै यसको दुरुपयोग पो हुने हो कि त्यो चिन्ता पनि त होला नि
त्यो त एकदमै जायज प्रश्न हो त्यसैले पारदर्शिता र अनुगमनमा जोड दिनुपर्छ बनिएको छ खासमा यो नैतिक व्यापारको कुरा हो मतलब सुविधाहरू वास्तविक आर्थिक गतिविधि बढाउन प्रयोग होस् कर छल्न मात्रै होइन
ठिक हो समग्रमा हेर्दा यो बजेटले नेपालको आर्थिक मामोल र सरकार निजी क्षेत्रको सम्बन्धमा एउटा खै नयाँ अध्याय सुरु गर्ने सम्भावना चाहिँ बोकेको जस्तो देखियो अब व्यवसायीहरूले चाहिँ तयारी थाल्नु गर्यो होइन त
हो एकदमै तयारी र रणनीतिक योजना त चाहियो नै अनि अर्को कुरा यो छुट अवधि सकिएपछि पनि त टिक्नु पर्यो नि त्यसैले आफ्नो क्षमता विकासमा लगानी गर्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ अब हामी सबैले सोच्नुपर्ने गहिरो प्रश्न के हो भने यी सम्भावित कर छुटले तत्काल पैसा बचाउने बाहेक कसरी व्यवसायहरूले साँच्चै नवीन प्रतिस्पर्धी र दिगो खालका उद्यम बनाउन सक्छन् ताकि छुट सकिएपछि पनि उनीहरूले नेपालको लामो समयसम्मको आर्थिक वृद्धिमा योगदान दिइरहन् के यो केवल पैसा बचाउने मौका मात्रै हो वा राष्ट्रको विकासमा एउटा अर्थपूर्ण साझेदारी गर्ने अवसर हो यो सोच्नुपर्ने बेदा आएको छ।